यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभाको 79 अधिवेशनमा भाग लिन अमेरिका प्रस्थान। समाज रूपान्तरणमा चलचित्र क्षेत्रको अतुलनीय योगदान रहेको संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको भनाई। स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरी व्यवस्थित गर्न सरकार अघि बढ़ेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलद्वारा जानकारी। र इजरायलले लेबनानमा इरानी समर्थित समूह हिजबुल्लाहको स्थानलाई लक्षित गरी गरेको व्यापक आक्रमणमा परि कम्तीमा 30 जनाको मृत्यु, हजारौं घाइते। हिजबुल्लाहद्वारा घटनाको बदला लिने अठोट। अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले सम्हाल्ने गरी तोक्नु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको 79 महासभामा सहभागी हुन आज संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको राष्ट्रसंघको महासभाको 79 अधिवेशनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ। अमेरिका प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, संवैधानिक अंगका प्रमुखहरू, उप प्रधानमन्त्रीहरू लगायत कूटनीतिक निकायका प्रमुखहरूले विदाई गर्नुभएको थियो। त्यस अवसरमा नेपाली सेनाको एक टुकड़ीले प्रधानमन्त्री ओलीको विदाईमा सम्मान गरेको थियो। प्रधानमन्त्री ओली अमेरिका प्रस्थान गर्ने क्रममा ट्रान्जिटका लागि आजै दिउँसो कतारको दोहा पुग्नुहुने र आजै साँझ उहाँ दोहाबाट अमेरिका प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्री ओलीले असोज 10 गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष बालानन्द पौडेलले आर्थिक वर्ष 2080-81 को आयोगको वार्षिक कामको प्रतिवेदन पेश गर्नुभएको हो। सो अवसरमा राष्ट्रपति पौडेलले वित्तीय संघीयता कार्यान्वयनमा आयोगको भूमिका र दायित्व महत्वपूर्ण रहेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले समाज रूपान्तरणमा चलचित्र क्षेत्रको अतुलनीय योगदान रहेको बताउनु भएको छ। संविधान दिवसको सन्दर्भमा चलचित्र विकास बोर्डद्वारा आज आयोजित सांस्कृतिक रूपान्तरण पुरस्कार 2081 कार्यक्रममा बोल्नुहुँदै मन्त्री गुरूङले चलचित्रको उत्थान गर्न मन्त्रालयले भरपूर सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले अप्रत्यक्ष रूपमा समाज रूपान्तरणका लागि अहम भूमिका खेल्ने प्रभावकारी माध्यम चलचित्र भएकोले यस क्षेत्रको उन्नतिमा मन्त्रालय सकारात्मक रहेको बताउनुभयो। उहाँले यो वर्ष चलचित्र विकास बोर्डको नीति परिमार्जन गर्ने बताउँदै आवश्यक सुझावको अपेक्षा गर्नुभयो। कार्यक्रममा चलचित्र विकास बोर्डले नेपाली चलचित्र बलिदानलाई यो वर्षको सांस्कृतिक रूपान्तरण पुरस्कार 2081 सम्मान गरेको छ। यसै चलचित्र मार्फत सांस्कृतिक रूपान्तरणमा योगदान पुर्याउनुभएका 5 कलाकारलाई पुरस्कार प्रदान गरिएको छ। कलाकार हरिवंश आचार्यले चलचित्र फेरिए जस्तै सरकारको सत्ता फेरबदल नगरेर विकास निर्माणमा केन्द्रित भइदिन आग्रह गर्नुभयो। कार्यक्रममा संचार मन्त्री गुरूङ र सचिव अरियालले पुरस्कृत सम्पूर्णलाई जनै 25,000 रूपियाँ नगद र ताम्रपत्रसहित सम्मान गर्नुभएको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार उद्योगीको साथमा रहेको बताउनु भएको छ। उद्योग वाणिज्य संघ ललितपुरको 45 वार्षिक साधारण सभामा बोल्नुहुँदै उहाँले सरकार र निजी क्षेत्र मिलेर जानुपर्ने बताउनुभयो। मन्त्री भण्डारीले नीतिगत सुधारका लागि सरकारले निजी क्षेत्रको सुझाव लिएको बताउनुहुँदै मन्त्रालय सुधार कार्ययोजना तय गर्ने बेला सबै क्षेत्रका व्यक्तिहरूसँग सुझाव लिएको कार्ययोजना कार्यान्वयन गरिरहेको पनि जानकारी दिनुभयो। उहाँले आर्थिक मन्दीका कारण व्यवसायलाई परेको आर्थिक संकटको समाधान गर्न सरकारका तर्फबाट आवश्यक प्रयास थाल्ने बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरू निजी अस्पतालमा जान नपाउने बताउनु भएको छ। आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले मन्त्रालयले केही दिन अघि जारी गरेको निर्देशिका अस्पताल र विभागमा कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो। निर्देशिका कार्यान्वयन भइरहेकाले कतिपय समस्या देखिएको र ती समस्या छिटै समाधान हुने पनि उहाँले बताउनुभयो। स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरी व्यवस्थित गर्न सरकार अघि बढ़ेको मन्त्री पौडेलले जानकारी दिनुभयो। स्वास्थ्य क्षेत्रको प्रगति हिजोको आजै नदेखिने भएकाले क्रमिक सुधारको बाटोमा लैजाने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो। मन्त्री पौडेलले स्वास्थ्य बीमालाई 5 लाख रूपियाँ बनाउने मन्त्रालयको प्रस्ताव मन्त्री परिषदबाट पास भएर कार्यान्वयनमा जाने तयारीमा रहेको पनि बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ़दै गएको बताउनु भएको छ। जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानको ज्ञापन पत्र बुझ्दै उहाँले टक्रावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटालाई नेपाललाई जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न शान्ति क्षेत्रको प्रस्ताव अघि बढ़ाउने बेला आएको बताउनुभयो। अध्यक्ष दाहालले अब शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्वपूर्ण एजेण्डा हुन सक्ने बताउनुभयो। अध्यक्ष दाहालले विश्व शान्तिको केन्द्र लुम्बिनीलाई प्रमुख आधार बनाएर यो क्षेत्रलाई शान्ति क्षेत्रको रूपमा अघि सार्न आवश्यक हुने उल्लेख गर्दै यसमा जनस्तरबाट बहस थालिनु सकारात्मक भएको बताउनुभयो। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गर्नुभएको छ। पार्टी अध्यक्ष ओली संयुक्त राष्ट्रसंघको 79 महासभामा भाग लिन आज अमेरिकातर्फ प्रस्थान गर्नुभएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारु गर्नका लागि *14# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले सार्वजनिक सेवा प्रसारण विधेयक संसदको दुवै सदनबाट पारित भइसकेको सन्दर्भमा संक्रमणकालीन नियम विनियम बनाउँदा सबै संगठनको सक्रियता, रचनात्मक भूमिका र दायित्व रहनुपर्नेमा जोड़ दिनुभएको छ। आज रेडियो नेपालमा क्रियाशील संघ संगठनका पदाधिकारी तथा सदस्यहरूसँग संयुक्त रूपमा छलफल गर्नुहुँदै कार्यकारी निर्देशक लामाले आफू पनि ट्रेड युनियन कर्मी भएकाले संघ संगठनलाई दबाउने वा खारेज गर्ने भन्दा पनि संघ संगठनले दिएको रचनात्मक सुझावलाई ग्रहण गर्ने बताउनुभयो। उहाँले व्यक्तिगत भन्दा पनि सामूहिक पद्धतिको विकास गर्न सबैलाई आग्रह गर्नुभयो। उहाँले परम्परागत नेतृत्व शैली भन्दा पनि आधुनिक र स्मार्ट बन्न ट्रेड युनियन नेतृत्वलाई आग्रह गर्दै तालिम, क्षमता अभिवृद्धि तथा अभिमुखीकरण सम्बन्धी कार्ययोजना ल्याए व्यवस्थापनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। व्यवस्थापनको नीति तथा निर्देशनलाई तल्लो तहसम्म पुर्याउने माध्यम ट्रेड युनियन भएकाले यसको छुट्टै पहिचान भएको भन्दै सामान्य कुरामा नअल्झिन आग्रह गर्नुभयो। छलफल कार्यक्रममा नायब कार्यकारी निर्देशक खगेन्द्र खत्री, प्रशासन महाशाखा प्रमुख बद्री विशाल तण्डुकार, आर्थिक महाशाखा प्रमुख मनोज कुमार चौधरी लगायतको उपस्थिति रहेको थियो। विभिन्न संघ संगठनका अध्यक्षहरूले नवनियुक्त कार्यकारी निर्देशकलाई बधाई ज्ञापन गर्नुहुँदै व्यवस्थापनले संघ संगठनलाई उच्च प्राथमिकता दिई संयुक्त बैठक आह्वानलाई ऐतिहासिक भएको भन्दै धन्यवाद समेत व्यक्त गर्नुभयो। सड़क दुर्घटनामा घाइते भएका वरिष्ठ देउडा लोक गायक एवं राष्ट्रिय देउडा प्रतिष्ठानका अध्यक्ष दल बहादुर बोगटीको निधन भएको छ। सड़क दुर्घटनामा गम्भीर घाइते बोगटीको धनगढ़ी स्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा हिजो निधन भएको प्रहरीले जनाएको छ। साइकलमा घर जाँदै गरेका बोगटीलाई असार 31 गते राति गाड़ीले ठक्कर दिएको थियो। सिन्धुलीको जुनारमा सुडे पुतलीको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन्। जुनार खेतीबाट जीविकोपार्जन गर्दै आएका सिन्धुलीका किसान जुनार पाक्ने समयमा सुडे पुतलीको प्रकोप बढेसँगै जुनार सखा पारिदेला कि भन्ने चिन्ता बढ़न थालेको बताउँछन्। सिन्धुलीबाट संवाददाता कमल सरला सुनवारको यो रिपोर्ट।
चिन्ता लिएर जाने, भाटा लिएर जाने, हिर्काउने, लहट्ने गर्यो। अब एकछिन लहट्यो, एकछिन पछि आइहाल्छ फेरि बगैँचाका जुनारहरू भुइँमा झरेर सखाप बाहत।
यति बेला सिन्धुलीको जुनार बगैँचामा किसान सुडे पुतलीलाई मार्न, लखेट्न राति जाग्राम बसेका छन् भन्दा फरक पर्दैन। भदौको दोस्रो सातादेखि सुडे पुतलीको प्रकोप जुनारमा अत्याधिक देखिन थालेपछि किसान चिन्तित बनेका छन्। गोलन्जर गाउँपालिका 5 का निर्मल रम्तेल,
प्रकोप सुडे पुतलीको बढ़िराखेको छ, निराकरण गर्ने उपायहरू अहिलेसम्म आएको छैन।
रातको समयमा सूर्यपुतली अत्याधिक मात्रामा देखा पर्ने भएकोले यसको निगरानी गर्न किसानलाई सहज भने छैन। वर्षभरि मेहनत गरेर पाक्ने लागेको बेला जुनार नष्ट भएपछि किसानलाई निन्द्रा पनि लागेको छैन। गोलुञ्जर गाउँपालिकाका श्याम रम्तेल,
सूर्यपुतलीले लगभग रातमा बसिसकेपछि अलि रातिको समय आउने भएर त्यसले चाहिँ अलिक बढी नै क्षति गरिदिँदो रहेछ। एकै रात 5% जस्तो एकै रातमा सकिदिँदो रहेछ।
सिन्धुलीको सबैभन्दा धेरै जुनार उत्पादन गर्ने गोलुञ्जर गाउँपालिका जुनार पकेट क्षेत्र पनि हो। यस क्षेत्रमा जुनार सुपर जोनले कृषकहरूका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। तर सूर्यपुतलीको प्रकोप नियन्त्रण गर्न रासायनिक विषादी छरेर नहुने भएकोले परम्परागत उपाय अप्नाउन किसानलाई सुझाव दिनुहुन्छ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय सिन्धुलीका प्राविधिक जहान बहादुर कार्की।
कुनै पनि रासायनिक विषादीले एकैचोटि छरेर अरू किराहरूको कन्ट्रोल हुन नसक्ने अवस्था भएकोले यसलाई चाहिँ परम्परा अनुसारकै किसानहरूलाई हामीले चाहिँ खास गरी बगैँचामा उज्यालो बत्ती बालिदिने, अरू किरा चाहिँ लाइटमा आउने, यो चाहिँ लाइटबाट भागिने, बगैँचामा जति उज्यालोले भेटेको भएको छ त्यतिमा चाहिँ अलि नखाएको खाँदोले त्यो प्रयोग गर्न लगाएका छौँ। अनि त्यसै गरी सबैलाई धुवाउने, सबभन्दा अलि प्रभावकारी चाहिँ उज्यालो बत्ती र हिर्काएर मार्ने अथवा ढपाउने।
सिन्धुलीको जुनार किसानको जीवनसँग जोडिएको छ। व्यावसायिक रूपमा नै जुनार खेती गरेर जीवन गुजारा गर्दै आएका किसान सबैभन्दा बढी यसको मारमा परेका छन्। त्यसैले बेलैमा यस्ता प्रकोपहरूबाट बस्न किसान आफै र सरकारवाला निकायहरूले सजग गराउन आवश्यक देखिन्छ। कमल सरला सुनवार, हिडी नेपाल, सिन्धुली।
सिन्धुलीमा सूर्य पुतलीका कारण जुनारमा प्रकोप सम्बन्धी यो रिपोर्टपछि अब अन्तर्राष्ट्रिय प्रसंग। इजरायलले दक्षिणी लेबनानमा इरानी समर्थित समूह हिजबुल्लाहको स्थानलाई लक्षित गरी व्यापक हवाई आक्रमण गर्दा कम्तीमा 30 जनाको मृत्यु भएको छ। आक्रमणमा परि अन्य हजारौं घाइते भएपछि हिजबुल्लाह नेता हसन नसर अल्लाले घटनाको बदला लिने चेतावनी दिएका संचार माध्यमहरूले जनाएका छन्। इजरायली सेनाले उसको लड़ाकु विमानहरूको हिजबुल्लाहको 100 भन्दा बढ़ी रकेट लन्चरहरूका साथै हतियार डिपोमा प्रहार गरेको बताएको छ। इजरायली रक्षामन्त्री योब गैलाण्टले आफूहरू युद्धको नयाँ चरणको शुरूआतमा प्रवेश गरेको बताएपछि पछिल्लो आक्रमण भएको अधिकारीहरूले बताएका छन्। यसैबीच इजरायलले दक्षिणी लेबनानमा कम्तीमा 52 आक्रमण गर्नका साथै लेबनानले पनि उत्तरी इजरायलको सैन्य साइडहरूमा आक्रमण गरेको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ। र चीनमा 75 वर्षको इतिहासमा सबैभन्दा शक्तिशाली आँधी आएको केही दिनपछि दोस्रो आँधीले प्रभावित गर्दा चिनिया सहर सांघाईका सड़कमा आज बाढ़ी आएको छ। गैराती पुलासन आँधी सांघाईको फेजिङयान जिल्लामा 23 मिटर प्रति सेकेण्ड 83 किलोमिटर प्रति घण्टाको वेगमा अवतरण गरेको सरकारी समाचार एजेन्सी सिन्वाले बताएको छ। सिन्वाले आँधी स्थलतर्फ अघि बढ़दै गर्दा क्रमिक रूपमा कमजोर हुने पूर्वानुमान गरिएको बताएको छ। अब मौसम। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसै गरी आज राति बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका केही स्थानमा तथा बाँकी पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभाको 79 अधिवेशनमा भाग लिन अमेरिका प्रस्थान। समाज रूपान्तरणमा चलचित्र क्षेत्रको अतुलनीय योगदान रहेको संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको भनाई। स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरी व्यवस्थित गर्न सरकार अघि बढ़ेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलद्वारा जानकारी। र इजरायलले लेबनानमा इरानी समर्थित समूह हिजबुल्लाहको स्थानलाई लक्षित गरी गरेको व्यापक आक्रमणमा परि कम्तीमा 30 जनाको मृत्यु, हजारौं घाइते, हिजबुल्लाहद्वारा घटनाको बदला लिने अठोट। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।